घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइबाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। निर्मला हत्या प्रकरणमा बर्खास्त भएका कञ्चनपुरका तत्कालीन एसपी विष्ट अदालतमा हाजिर। मिडियाले परिस्थिति र अवस्थाअनुसार संवेदनशील हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई। डडेलधुरामा विद्युत प्रसारण लाइनका तार र पुलहरू अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढ्दो। कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा शैक्षिक क्षेत्रमा देखिएका समस्याको अध्ययनका लागि समिति गठन। टोटीमा पुरुषको तुलनामा थाई बन्ध्याकरण गराउने, महिलाहरूको संख्या बढी। आमाको नामको नागरिकतामा बाबुको पहिचान अनिवार्य खुलाउनु नपर्ने। र एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिप छनौट खेल खेल्ने नेपाली राष्ट्रिय टोलीको बिदाई। आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजना तथा फ्रेड हलोज फाउन्डेसनको सहयोगमा श्री घण्टेश्वर निम्न माध्यमिक विद्यालय गोदावरी नगरपालिका वडा नम्बर 10 ओलानीमा चैत्र 9 गते शनिबारका दिन बिहान 9 बजेदेखि 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेसन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेसन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न अनुरोध छ। आयोजक नेपाल नेत्र ज्योति संघ गेट आँखा अस्पताल। सम्पर्क नम्बर 091-575-204 र 091-575-112। अब समाचार क्रम विस्तारमा। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी 13 वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक दिलीराज विष्ट आज कञ्चनपुर जिल्ला अदालतमा उपस्थित हुनुभएको छ। सार्वजनिक न्याय तथा यातना विरुद्धको कसुर मुद्दामा फरार रहेका अभियुक्त विष्ट निवेदनसहित अदालतमा उपस्थित हुनुभएको हो। अदालतको 35-3 सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट उपस्थित भएको अदालतका सिरिस्तेदार हरिकृष्ण अवस्थीले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। विष्टको बयान लिएको सिरिस्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो। बर्खास्त परिपरीक्षक विष्टसहित आठजना विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए। मुद्दा दायर भएका मध्ये तत्कालीन प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का 9,00,000 रुपैयाँ र प्रहरी निरीक्षक जगदीश भट्ट 4,00,000 रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। त्यसै गरी प्रहरी ऱ्याप निरीक्षक रामसिंह धामी 3,00,000, हरिसिंह धामी 3,50,000, प्रहरी जवान चाँदनी साउद 2,50,000 रुपैयाँ धरौटी रकम अदालतमा बुझाएर रिहा भएका थिए। विष्ट अदालतमा उपस्थित भए पनि केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी न्याय परीक्षक अङ्गुर जेसी भने अदालतमा उपस्थित भएका छैनन्। सुदूरपश्चिम प्रदेश सरकारले बेरोजगार युवा युवतीलाई स्वरोजगार बनाउनका लागि बिना धितो ऋण लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको कार्यक्रम कार्यान्वयनका लागि स्वरोजगार विकासको सम्बन्धी विधेयक सरकारले प्रदेशसभामा पेश गरेको छ। सहुलियत ब्याजमा यो ऋण दिइनेछ। विधेयक पारित भएसँगै स्थापना हुने कोष मार्फत रोजगारको खोजीमा रहेका सयौँ युवालाई स्वरोजगार बनाउन बाटो खुल्ने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर पोहराले बताउनु भएको छ। बेरोजगारलाई स्व आर्जनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने योजना सरकारको रहेको उहाँले बताउनुभयो। स्वरोजगार कोष स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा 1 अर्ब रुपैयाँ विनियोजित गरेको थियो। छुट्टै स्वशासित संस्थाको रूपमा रहने कोषले लगानीको क्षमता नभएका बेरोजगार युवा युवतीहरूलाई स्वरोजगार बनाउनका लागि न्यून ब्याजमा धितो र बिना धितो ऋण लगानी गर्नेछ। शैक्षिक प्रमाणपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र धरौटी राखेर अथवा सामूहिक जवानीमा कोष मार्फत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था सरकारले विधेयकमा गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव नवराज हरियालले पढे लेखेका र प्राविधिक सिप भएका शैक्षिक बेरोजगारहरूलाई बिना धितो सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने कोषको लक्ष्य रहेको जानकारी दिनुभयो। विधेयक पारित भएपछि चालु आर्थिक वर्षबाटै स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ। व्यावसायिक खेती, पशुपालन, कृषि, वनजन्य तथा खानीजन्य उद्योगका क्षेत्रमा कोषले तालिम दिनुका साथै उद्यमी बन्नका लागि ऋण लगानी गर्नेछ। मोटरसाइकल, साइकल, मोबाइल मर्मत, विद्युतीय सामग्री मर्मत, फर्निचर निर्माण, फर्निसिङ, मार्बल टाइल बिछ्याउने, प्लम्बिङ तथा घरेलु व्यवसाय गर्न तालिमसँगै ऋण लगानी पनि गर्ने योजना सरकारको छ। परम्परागत सिप, सिलाइ कटाई, जडीबुटी संकलन तथा परशोधन, कच्चा पदार्थ आधारित घरेलु तथा साना लघु उद्यम जस्ता व्यवसायमा कोषले ऋण लगानी गर्ने निमित्त सचिव अरियालले जानकारी दिनुभयो। टनेलधुराको अजयमेरू गाउँपालिका वडा नम्बर 6 राजुल देवल दिव्यपुरमा विद्युत प्रसारण लाइनका तार र पोलहरू अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढेको छ। अधिकांश पोल ढलेर जमिनमा विद्युतका लाइनका तारहरू भुइँमा छुने हो कि भन्ने डरले स्थानीयले काठका पोलहरूले तारलाई जमिनमाथि राख्ने कोसिस गरेका छन्। निरन्तर करेन्ट प्रवाह भइरहेको पुडिलको 11 भोल्टेज विद्युतको लाइनले अधिकांश रुखहरू र सडकलाई नै छुँदा जोखिम बढेको हो। सो लाइनको नजिक विद्युत लाइनमा कहिले स्याल कहिले चिलहरू मरेका भेटिने गरेको स्थानीय जनक मल्लले बताउनु भएको छ। रुखलाई विद्युत तारले छुँदाको जोखिम एकातिर छ भने अर्कोतिर राजुल सामुदायिक स्वास्थ्य एकाइ नजिकै पोलमाथि राख्नुपर्ने ट्रान्सफर्मर जमिनमै राखिएको छ। दिनहुँ स्वास्थ्य चौकीमा आउने बालबच्चाले हात लगाउँदा हुन सक्ने जोखिम पनि त्यत्तिकै छ। कति बेला कसको ज्यानै जान्छ भन्ने डरले सताउने गरेको सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अनमी सीता भोगट्टी पालले बताउनु भएको छ। रातिमा अबेरसम्म आवतजावत गर्नुपर्छ, बाटैमा ट्रान्सफर छ, कति बेला करेन्ट लाग्छ भन्ने चिन्ता बढेको छ। उहाँले भन्नुभयो, चेतना माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोलमै करेन्ट आउन थालेपछि विद्यार्थीलाई पनि खतरा रहेको प्रधानाध्यापक ओम प्रकाश पन्तले बताउनु भएको छ। विद्यालयले वडा कार्यालयलाई पटक पटक यसबारे जानकारी गराएको भए पनि कुनै सुनवाई नभएको प्रधानाध्यापक पन्तले बताउनुभयो। राजुरको गाउँ पुग्ने मुख्य सडक तथा वडा कार्यालय नजिकै भएर जाने सडकमा पनि तार हातमाथि गर्दा नै छोइने खतरा कायम रहेको छ। यो समस्या आएको 3 वर्ष नै भइसकेको छ। 2061 सालमा निर्माण भएको विद्युत लाइन करिब 10 वर्षपछि मात्रै सुचारू भएको थियो। अस्तव्यस्त विद्युत लाइनले दुखद घटना घट्ने खतराले स्थानीय नागरिक र वडा कार्यालयले पटक पटक नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डनेलधुरालाई लिखित र मौखिक निवेदन पेश गरेको अजयमेरू गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष धानबहादुर खड्काले बताउनुभयो। पटक पटक विद्युत कार्यालयलाई अनुरोध गर्दा पनि विद्युत कार्यालयले नटेरेको उहाँले बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डनेलधुराको चरम लापरवाही एवं उदासीनताले स्थानीय सोझा साझा जनताले ज्यान गुमाउन खतरा बढेको अध्यक्ष खड्काको आरोप छ। सबै स्थानीय तहसँगको समन्वय गरेर आफूहरूले पोल तार वितरण गरेकाले यो समस्या पनि गाउँपालिकाले गर्नु समस्या पनि समाधान गर्नका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टनेलधुराका प्रमुख ईश्वर कुमार श्रेष्ठले पहल गर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टराईले जनताको लामो सङ्घर्ष र आन्दोलन पश्चात प्राप्त उपलब्धिको रक्षामा मिडियाको ठूलो भूमिका रहने बताउनु भएको छ। कैलालीको धनगढीमा आज अनलाइन पत्रकार सङ्घको भेला उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्टले मिडियाले परिस्थिति र अवस्थाअनुसार संवेदनशील हुनुपर्ने बताउनु भएको हो। कुनै एक कुनाको घटना क्षणभरमै दुनियाँभर फैलाउन सक्ने मिडियाले नेपालको परिवर्तित यस समयमा पक्ष र विपक्षभन्दा पनि निष्पक्ष भएर लाग्नुपर्ने उहाँले बताउनुभयो। सही र निष्पक्षताले नै मिडियाको विश्वसनीयता बढ्ने उहाँको जिकिर थियो। मुख्यमन्त्री भट्टले नयाँ व्यवस्थामा कर्मचारी तन्त्रको काम गर्नै पुरानो सोचका कारणले गर्दा सरकार गरेको काम कारबाही प्रभावकारी बन्न नसकेको समेत बताउनुभयो। परिवर्तनलाई सबै पक्षले आत्मसात नगर्दा जनतामा निराशा बढ्दै जान थालेकाले मिडियाले पनि जनतालाई निराश गर्ने गरी काम गर्न नहुने उहाँको भनाइ छ। सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद भरत बहादुर खड्काले जुन गतिमा सरकार अगाडि बढ्नुपर्ने हो त्यसो हुन नसकेको धारणा राख्नुभयो। उहाँले विकासको कुरामा सत्तापक्ष र प्रतिपक्ष हुन नहुने पनि बताउनुभयो। अनलाइन पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले भेलाले उमित बागचनको संयोजकत्व 19 सदस्य समिति पनि चयन गरेको छ। समितिका सदस्यहरूमा शिवराज खत्री, गोविन्द रोस्यारा, हरि जोशी, भवानी ऐर, रामचन्द्र शाही, निराजन परियार, कृत विष्ट, उन्नति चौधरी, मिलन परियार, भानुभक्त आचार्य, महेन्द्र बम, राम दहित, शङ्कर बोहरा, योगेन्द्र नायक, केशव धामी, ज्ञानेन्द्र भट्ट, निर्मला खनायत र सुनिल औजी रहेका छन्। यसअघि उद्घाटन सत्रमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्भबहादुर ओड, नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाह, कैलालीका अध्यक्ष जगत साउत लगायतले भेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए। चालू आर्थिक वर्षमा अहिलेसम्म कैलालीका नगरपालिका तथा गाउँपालिकाहरूले प्रत्येक 3 महिना अथवा प्रत्येक 6 मासिकमा आफूले गरेका कार्यहरूको सार्वजनिक सुनवाई गर्नुपर्ने कानुनी प्रावधान रहेका भए पनि सार्वजनिक सुनवाई नगरेको पाइएको हो। कैलालीमा धनगढी उपमहानगरपालिका र केही गाउँपालिका नगरपालिका बाहेक अधिकांशले समयमा सार्वजनिक सुनवाई नगरेको पाइएको हो। थप सामग्री सुनौ यो रिपोर्टबाट।
आर्थिक वर्षको 3 महिना र 6 मासिकमा गाउँपालिका अथवा नगरपालिकाले सार्वजनिक सुनवाई गर्नुपर्ने कानूनी प्रावधान भए पनि कैलालीका अधिकांश पालिकाले आफ्नो सार्वजनिक सुनवाई नगरेको पाइएको छ। कैलालीको लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले गत वर्ष पालिकाको सार्वजनिक सुनवाई भएको भए पनि चालू आर्थिक वर्षको सार्वजनिक सुनवाई हुन नसकेको बताउनुभयो। उहाँले कहिले गाउँपालिकाका प्रमुख कहिले आफू बढीजसो कार्यक्रममा व्यस्त भएका कारण सुनवाई गर्न नसकेको बताउनुभयो। छिट्टै नै सार्वजनिक सुनवाई गर्ने आश्वासन समेत उहाँले दिनुभयो। कैलालीकै जोशीपुर गाउँपालिकामा पनि आर्थिक वर्षको दोस्रो चौमासिक बितिसक्दा एक पटक पनि सार्वजनिक सुनवाई भएको छैन। जोशीपुर गाउँपालिकाका उपप्रमुख गीता कठरिया गाउँपालिकाका प्रशासकीय अधिकृतले सार्वजनिक सुनवाई नै गर्न नचाहेको बताउनु भयो।
पनि अब आफ्नो काममा ढिलाइ गरेको पनि छन्, प्रचार के पनि आफैमा पनि ढिला सृष्टि छन्, अलिकति हाम्रो सार्वजनिक सुनवाई भएको छैन, तर यो सार्वजनिक गर्नै पर्ने हो, आफैले पनि क्षमा माग्दै हामी गर्छौँ भन्ने कुरा मैले राख्न चाहन्छु म्याम।
प्रशासकीय अधिकृत स्वयं नै समयमा कार्यालय नआउने गरेको भन्दै उहाँले दोस्रो चौमासिकसम्म पनि सार्वजनिक सुनवाई हुन नसकेको बताउनु भयो। कैलाली गाउँपालिकाका प्रमुख लाजुराम चौधरी पनि प्रावधान अनुसार गर्न नसकेको भए पनि आफूहरूले माघ मसान्तमा गाउँपालिकाको सार्वजनिक सुनवाई गरेको बताउनुहुन्छ। अब दोस्रो पटक चैत मसान्तमा सार्वजनिक सुनवाई गर्ने गरी काम भइरहेको समेत उहाँ बताउनुहुन्छ। यता बर्दगोरिया गाउँपालिका उपप्रमुख भगवती डङ्गौरा पनि गाउँपालिकाको सुनवाई नभएको बताउनुहुन्छ। उहाँ वडा स्तरीय सुनवाई भएको भए पनि गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई हुन नसकेको बताउनुहुन्छ। जानकी गाउँपालिका प्रमुख प्रदीप कुमार चौधरीले यस आर्थिक वर्षमा कार्यव्यस्तताका कारण एकपटक मात्रै सार्वजनिक सुनवाई गर्न सकेको बताउनु भयो। तर धनगढी उपमहानगरपालिकाले भने आफूहरूले सार्वजनिक सुनवाई गरेको बताएको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनवाई केही समस्याका कारण ढिलो गरी माघमा सम्पन्न गरेको बताउनु भयो।
सार्वजनिक सुनवाई भइसक्यो हाम्रो यो सालको, हामीले खास त अब पहिलो दोस्रो तेस्रो चौमासिकमै गर्नुपर्ने हो होइन, त्यसमा चाहिँ समयमा अलिकति हामीलाई ढिलाइ भइरहेछ, त्यो अलिक समय मिलाउन सकेका छैनौँ। पहिलो चौमासिकको सार्वजनिक सुनवाई त्यति ऊ पनि हुँदैन, किनभने विभिन्न बजेट योजनाहरू सबै सुरु भइसकेका हुँदैन होइन, कमसेकम योजनाहरू सुरु भइसकेपछि सार्वजनिक सुनवाईमा जाँदाखेरि के हुन्छ भने अलिकति अर्थपूर्ण सहभागिता हुन्छ, हाम्रो योजनाहरू कति प्रभावकारी रह्यो अथवा त्यसको कार्यान्वयन पक्ष कस्तो छ, त्यो चाहिँ योजना सुरु भइसकेपछि मात्रै अलिक राम्रोसँग फिडब्याक आउने भएको हुनाले पहिलोमै गर्न अलिकति ढिलो भयो हामीहरूलाई।
नगरपालिका तथा गाउँपालिकाहरूले आफ्ना पालिकावासीहरूलाई पालिकाले गरेका कार्य तथा योजनाका बारेमा जानकारी गराउनका लागि सार्वजनिक सुनवाई गर्नुपर्ने नियम भए पनि कैलालीका अधिकांश स्थानीय तहहरूले भने सार्वजनिक सुनवाई नगर्ने गरेको पाइएको छ। यसरी पालिकाहरूले समयमै आफूले सम्पन्न गरेका कामहरू र गरिरहेका कामहरूका बारेमा पालिकावासीहरूलाई जानकारी नगराउँदा पालिकाले गरेका कार्यहरूमा पारदर्शिताको कमी हुने सरकारवालाहरूको भनाइ छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। समयमै सार्वजनिक सुनवाई नगर्ने स्थानीय तहहरूलाई तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मेरो नाम मातृका प्रसाद जोशी। यो सार्वजनिक सुनवाई अब स्थानीय निकायमा नगर्नुको खास कारण के हो भन्दाखेरि अब त्यहाँका सदस्य अध्यक्षहरूले त्यहाँको बजेट चाहिँ आपसमा बाँडेर खाइसकेका हुन्छ, खाया भएपछि साधारण जनताहरूले सोधेको क्वेसनको उत्तर दिनु पर्ला भन्ने डरले तिनीहरू सार्वजनिक सुनवाई गर्दैनन्। मेरो भन्नु यति हो।
मेरो नाम हर्षबहादुर सिंह। यो सार्वजनिक सुनवाई गर्नुपर्छ होइन, नगरेर के कति कहाँ के भएको छ यसको लागि माथिबाट पनि किन गरेन भने कानुनी प्रावधान पनि हुनु पऱ्यो। सार्वजनिक सुनवाई नगर्ने, आज सार्वजनिक सुनवाई नगर्ने, भोलि अर्को नगर्ने, पर्सि अर्को नगर्ने भनेर गाउँघरमा सिंहदरबार भन्दैमा सबै चिज नियम कानुन उल्लङ्घन गर्न त मिलेन नि। त्यसैले सार्वजनिक सुनवाई गरेन भने नगर्नेलाई यथार्थ उसलाई बोलाउनु पऱ्यो, उसलाई स्पष्टीकरण लिने तपाईँले किन सार्वजनिक सुनवाई गर्नु भएन, सानो होला ठुलो होला त आफ्नो ठाउँमा छ, त्यो पनि यदि राज्यले दिएको नियम कानुनसङ्गत भएका कुराहरू स्थानीय तह मात्र होइन सबै चिजले सार्वजनिक सुनवाई गर्नुपर्छ भन्ने मेरो मान्यता।
जय बहादुर विष्ट हो। सुमान बाजी माननीयहरूको त्यहाँ के काम छ र प्रत्यक्ष निर्वाचनबाट जितेर गएका माननीयहरूले के काम गरिरहेछन्, यो चाहिने मतलब के अरे मुसाभन्दा चाहिने बिराला बढी भए, जनता हामी कमी छौँ चाहिने मतलब के अरे यहाँका विधायकहरू बढी छन्, त्यो भए हुनाले यो देशमा काम पनि हुनसक्छ। सरकार एकजना मतलब के अरे उसले मतलब प्रधानमन्त्रीको सरकार होइन नि, त्यो जम्मा चाहिने सांसदहरूको सरकार हो, तिनीहरूले गएर देशको चाहिने यहाँ चाहिँ गरिब मान्छेबाट चाहे मतलब के अरे पैसाको प्रलोभनमा पारेर मतलब के मत किनेर चाहे मतलब जुठामा पुगेर अझ त्यो पैसाको डबल पैसा मतलब के लिने हिसाबमा चाहिने मतलब कार्यरत लागेका छन् र घुम्या छन् दौड्या छन् पैसाभन्दा अलावा उनीहरूलाई न जनताको ख्याल छ न देशको ख्याल छ न सिमानाको
धन्यवाद म रघुनाथ सिंह सुनार अब यो स्थानीय तहले सब यो तिन तिन महिनामा गरिराखेको सार्वजनिक सुनवाईको कार्यक्रम उसरी त राम्रो हो तर जुन जुन उद्देश्यको लागि त्यो सार्वजनिक सुनवाई भइरहेछ त्यो ठाउँमा भएको जो जनताहरूको जो समस्याहरू छ त्यो समस्यालाई ल्याइसकेपछि स्थानीय तहले त्यसलाई विशेष ध्यानमा राखेर अर्को सुनवाईभन्दा पहिला त्यसको निराकरण गर्दा राम्रो होला भन्ने मेरो
नाम नरवीर कुन मगर स्थानीय निकायहरूले अहिलेसम्म जुन गर्नुपर्ने समय अवधिभित्र सार्वजनिक सुनवाई गर्नुपर्ने कार्यक्रम नगरेर आफ्नै तरिकाले मात्रै काम कार्यहरूलाई अगाडि बढाइरहेको हुँदा विडम्बना यही छ कि स्थानीय निकायहरूले गर्नुपर्ने कुनै पनि त्यस्ता सार्वजनिक सुनाईहरू अहिलेसम्म समयअनुसार गरिरहेको छैन धेरै लामो अन्तराल समयको अन्तरालपछि मात्रै गर्ने कहिले कता कता गर्ने एउटा नाम मात्रको एउटा सार्वजनिक सुनाई गर्ने मात्रै गरिरहेको छ तर भएन
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज बारसिंह एफएम 102.2 मेगाहर्ज बझाङको सायपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ समाचारमा पालो भएको छ विश्रामको
कहिले हुन्छ
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न मेरो भाग्योदय कहिले हुन्छ
तपाई पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस् देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस् हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ
साथै घरको माटो र आखत पनि हेरिन्छ
त्यस बापत हामी कुनै फी लिँदैनौँ हामी उचित पुरस्कार लिन्छौँ
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली
9847437119 र 9847479025
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि
नोट शुक्रबार शनिबार र आइतबारका दिन क्याम्पस रोड गली नम्बर 5 महेन्द्र नगरबाट सेवारत छौ
आऊ आऊ दादा खाजा खाऊ ताजा खाजा
हाम्री नातिनीले कति मजाले पढे कि
हो बुवा हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ
ठिक भन्यो
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन् अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी
हेलो
नमस्कार म्याम म तेजको बाबा छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि होइन र म्याम
हो नि
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजना तथा फ्रेड हलोज फाउन्डेसनको सहयोगमा श्री घण्टेश्वर निम्न माध्यमिक विद्यालय गोदावरी नगरपालिका वडा नम्बर 10 ओलानीमा चैत्र 9 गते शनिबारका दिन बिहान 9 बजेदेखि 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेसन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेसन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न अनुरोध छ आयोजक नेपाल नेत्र ज्योति संघ गेट आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204 र 091-575-112
विश्रामपछि समाचारमा पुनः स्वागत छ बाँकी खबर कञ्चनपुरको भीमदत्त नगरपालिकाले शैक्षिक क्षेत्रका समस्याहरूको समाधान गर्नका लागि र अध्ययन गर्नका लागि समिति बनाएको छ। नगर शिक्षा समितिको बैठकबाट नगर शिक्षा समितिका सदस्य जितबहादुर बमको संयोजकत्वमा समिति बनाएको हो। समितिलाई नगर क्षेत्रका विद्यालयहरूमा जनशक्ति र पूर्वाधारसँग सम्बन्धित समस्या अध्ययन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। नगर शिक्षा समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको समितिको छैटौँ बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो। नगर शिक्षा समितिका संयोजक नगर प्रमुख विष्टले अध्ययन प्रतिवेदनहरूका आधारमा शैक्षिक क्षेत्र सुधारका लागि आवश्यक नीति तथा योजना बनाइने बताउनुभयो। समितिमा भीमदत्त नगरपालिका नगर कार्यपालिकाका सदस्य द्रौपदी जोशी, नगर शिक्षा समितिका सदस्य पद्मा साउद र गङ्गा पन्त तथा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका श्रुत व्यक्ति द्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य छन्। भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक ईश्वरी ठकुन्नाले समितिलाई नगर क्षेत्रका विद्यालयहरूका विभिन्न समस्या अध्ययन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको बताउनुभयो। भीमदत्त नगरपालिकाका 55 सामुदायिक र 65 संस्थागत विद्यालय रहेका छन्। शिवधाम क्षेत्रमा गुरुकुल विद्यालय सञ्चालन रहेको छ। यसै गरी चालु आर्थिक वर्षको शैक्षिक क्यालेन्डर बनाउन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पदमराज जोशीको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको छ। समितिमा नगर शिक्षा समितिका सदस्य दीपक भट्ट, श्रोत व्यक्ति दुई हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य रहेका छन्। भीमदत्त नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको थियो। जैविक मार्ग, म्याराथन मार्ग, मार्च, विद्यालयहरूसित भौतिक पूर्वाधार, आइसिटी प्रयोगशाला निर्माणका लागि सम्झौता, विद्यालयहरूलाई अनुमति प्रदान, कक्षा 8 को परीक्षा सञ्चालन, विद्यालय अनुगमन लगायतका कार्यक्रम गरिएका छन्। आगामी वैशाखमा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सञ्चालनका लागि तयारी समेत सुरु गरिएको छ। बझाङको सदरमुकाम चैनपुर र आसपासका गाउँहरूबाट प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका 10 चैनपुर र मस्टा गाउँपालिका 9 पुरी गाउँबाट अत्याधिक मात्रामा अवैध मदिरा बरामद गरेर नष्ट गरिएको हो। आज मंगलबार जिल्ला प्रहरी कार्यालयको सक्रियतामा सदरमुकाम चैनपुरका होटल पसल र घर तथा मस्टा गाउँपालिकाको समदेउ गाउँबाट गरी 1500 लिटर अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी प्रवीण धितालले बताउनुभयो। नजिकै गरेको होली पर्वमा घट्न सक्ने घटनाहरूलाई मध्यनजर गर्दै र अवैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्य अनुरूप प्रहरीले छापा हान्दा अत्याधिक मात्रामा मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ। जिल्लामा हुने आपराधिक गतिविधि, विभिन्न हिंसाका घटनाहरूमध्ये 80% घटनाहरू मदिराका कारण घट्ने गरेको डिएसपी धितालले बताउनुभयो। आपराधिक गतिविधि रोक्न र महिलामाथि हुने हिंसा रोक्नका लागि अवैध मदिरालाई बन्द र अरू मदिराहरूलाई नियन्त्रण गर्न आवश्यक रहेको डिएसपी धितालले बताउनु भएको छ। घरेलु मदिरा उत्पादनमा बढी जस्तो महिलाहरूको संलग्नता आफूले पाएको उहाँको भनाइ छ। घरमा नै बस्ने बढी जस्तो महिला नै हुने गरेका कारण समदेव गाउँ र सदरमुकामभित्र बढी जस्तो महिलाहरूले नै अवैध मदिरा उत्पादन गर्ने गरेको डिएसपी धितालको भनाइ छ। श्रीमान रोजगारीका लागि विदेश जाने, विदेशबाट आर्थिक सहयोग नगर्ने, एकल महिला लगायतका धेरै जस्तो आर्थिक अभाव भएका महिलाहरूको अवैध मदिरा उत्पादनमा संलग्नता देखिएको छ। अवैध मदिराबाट चाँडो आर्थिक लाभ लिन सकिने, अशिक्षाका कारण, अन्य विकल्प नभएका कारण पनि बढी जस्तो महिलाहरू यस्तो अवैध काममा लाग्ने गरेको डिएसपी धितालको भनाइ छ। यसको अन्त्यका लागि जनप्रतिनिधि तथा स्थानीय निकायले जनचेतना फैलाउने स्वरोजगारका कार्यक्रमहरू दिँदा अवैध मदिरालाई नियन्त्रण गर्न सकिने प्रहरी नायब परीक्षक धितालको भनाइ छ। मदिराका कारण महिलाहरूले एकल जीवन निर्वाह गर्नुपर्ने, महिलाहरूले आत्महत्या नै गर्नुपर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकार कर्मी सीता सिंह को भनाइ छ। महिला अधिकार मञ्चमा हुने अधिकांश घटनाहरूमध्ये 80-90% कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफूले पाएको उहाँको भनाइ छ। घरेलु मदिरा उत्पादनमा बढी जस्तो महिलाहरूको नै संलग्नता रहेको प्रहरीले जनाएको हो। सेवक नेपाल कञ्चनपुरले विगत 2 कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकामा सञ्चालनमा रहेका खानेपानी तथा सरसफाई सम्बन्धी आयोजनाहरूको आज अनुगमन गरेको छ। बेतकोट नगरपालिकाको वडा नम्बर 6, 3 र 4 सेवक नेपालको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाई आयोजनाहरू अन्तर्गत शौचालयहरूको अनुगमन गरिएको हो। करिब 6 लाखको लागतमा खानेपानी तथा सरसफाई अन्तर्गत शौचालय निर्माण सम्पन्न भएका छन्। सेवक नेपालको आर्थिक सहयोगमा सिद्धनाथ माध्यमिक विद्यालयमा छात्रमैत्री शौचालय निर्माण भएपछि विद्यालयमा अध्ययनका लागि आउने छात्रहरूलाई सजिलो भएको सेवक नेपालका वार्ड सहकर्ता टेकेन्द्र रावलले बताउनुभयो। त्यसै गरी सेवक नेपालको आयोजनामा बेतकोट नगरपालिका वडा नम्बर 3 दैजीमा सार्वजनिक शौचालय र ह्यान्डपम्प निर्माण भएपछि सर्वसाधारणहरूलाई पनि सहज भएको वार्ड सहकर्ता रावलको भनाइ छ। विगत केही वर्षदेखि कञ्चनपुर जिल्लामा सेवक नेपालले सरसफाई तथा खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ। डोटीमा महिलाहरूले श्रीमानलाई थाई बन्ध्याकरण गर्न नदी आफै गर्ने गरेको डोटी जिल्ला अस्पतालका चिकित्सक डाक्टर गिरीश अवस्थेले बताउनु भएको छ। नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाहरूको समन्वयमा नेपाल परिवार नियोजन संघ डोटी शाखाले डोटीका 16 स्थानमा सञ्चालन गरेको परिवार नियोजनको थाई बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने 216 जना मध्ये 167 जना महिला रहेका छन्। यो संख्या कुल संख्याको 77% हुन आउँछ। प्रत्येक स्थानीय तहमा 2 दिन गरेर 18 दिनसम्म सञ्चालन भएको शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा 51 महिलाले थाई बन्ध्याकरण गराएका छन्। त्यस गाउँपालिकामा जम्मा 60 जनाले उक्त सेवा लिएका थिए। यसै गरी सहायक गाउँपालिकामा 22 जना मध्ये 19 जना महिला, दिपाल सिलगढी नगरपालिकामा 30 जना मध्ये 22 जना महिला, केआईसिंह गाउँपालिकामा 11 जना मध्ये 9 जना महिला र शिखर नगरपालिकामा 10 जना मध्ये 6 जना महिलाले थाई बन्ध्याकरण गराएको जनाइएको छ। बैतडीको शिवनाथ गाउँपालिकाको वस्तुगत विवरण प्रोफाइल 2075 सार्वजनिककरण कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ। शिवनाथ गाउँपालिकाको समग्र विकासको सहजताका लागि गाउँपालिकाको आयोजनामा र एप्सन्स फर रिसर्च एन्ड डेभलपमेन्ट अन सस्टेनेबिलिटी प्राली ओआरडिएसको प्राविधिक सहयोगमा प्रोफाइल तयार गरी प्रोफाइलको अन्तिम प्रतिवेदन प्रस्तुत गरी विभिन्न पक्षमा छलफलका साथ प्रस्तुतिकरणका लागि सार्वजनिक कार्यशाला गोष्ठी आज सम्पन्न गरिएको हो। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउतको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा गाउँपालिकामा भएका विभिन्न धार्मिक स्थल, पर्यटकीय स्थल र पालिकाभरिका विभिन्न पक्षको डाटा तथ्याङ्क रहेको जनाइएको छ। कञ्चनपुरको माइलस्टोन पब्लिक एकाडेमी विद्यालयले समाज कल्याण विकास अञ्चल बालनाथालयलाई आज चामल, दाल, तेल, कपी, डटपेन र फलफुल वितरण गरेको छ। बालबालिकालाई र अनाथालयलाई केही सहयोग गर्ने उद्देश्यले हरेक वर्ष विद्यालयले सहयोग गर्दै आइरहेको जनाएको छ। उक्त कार्यक्रममा विद्यालयका प्रधान अध्यापक दीर्घराज भट्टले बाल अनाथालयले सिफारिस गरेका अनाथालयका 2 विद्यार्थीहरूलाई नर्सरीदेखि कक्षा 10 निशुल्क पढाउने घोषणा समेत गर्नुभयो। विद्यालयका प्रिन्सिपल भट्ट लगायत कार्यक्रममा उपस्थित शिक्षक शिक्षिका र विद्यार्थीहरूले बाल अनाथालयका कोषाध्यक्ष लवराज भट्ट र बाल अनाथालय कार्यालय प्रमुख शङ्कर बहादुर चन्दलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो। बाल अनाथालयमा हाल 22 छात्रछात्रा रहेका छन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा सांसदहरूले यस्तो सहमति गरेका हुन्। तर बाबुको पहिचान हुन नसकेको बिहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। समितिको निर्णय संघीय संसदका दुवै सदनबाट पारित भए नागरिकता बनाउन जाँदा महिलाले बाबुको पहिचान हुन नसकेको मात्र बिहोरा जानकारी गराइपुग्छ। बैठकमा नागरिकतामा उपनाम पनि राख्न पाइने विषयमा समेत सहमति भएको छ। नागरिकता विधेयकको दफा 5 नागरिकता लिँदा आफ्नो समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको जनाइएको छ। अब एउटा खेल खबर। कतारमा आयोजना हुने एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिपको छनौट खेल खेल्ने नेपाली राष्ट्रिय टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले दोहामा हुने छनौटका लागि नेपालले 23 सदस्यीय टोलीको आज विदाई गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमल सिन्हा तथा एन्फा पदाधिकारीहरूले विदाई गरेका हुन्। टोली आजै बेलुका दोहाका लागि प्रस्थान गर्नेछ। सन् 2020 थाइल्यान्डमा आयोजना हुने च्याम्पियनसिपमा हुने छनौट यही मार्च 22 26 हुनेछ। छनौटको समूह एमा रहेको नेपालले बलिया टोलीहरू कतार, ओमान र अफगानिस्तानसँग खेल्नेछ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। निर्मला हत्या प्रकरणमा बर्खास्त भएका कञ्चनपुरका तत्कालीन एसपी विष्ट अदालतमा हाजिर। मिडियाले परिस्थिति र अवस्था अनुसार संवेदनशील हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई। टणेलधुरामा विद्युत प्रसारण लाइनका तार र पोलहरू अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढ्दो। कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि समिति गठन। टोटीमा पुरुषको तुलनामा थाई बन्ध्याकरण गराउने महिलाहरूको संख्या बढी। आमाको नामको नागरिकता बनाउँदा बाबुको पहिचान अनिवार्य खुलाउनु नपर्ने र एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिप छनौट खेल खेल्ने नेपाली राष्ट्रिय टोलीको विदाई हुन्छ। त यसलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुन्छ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षीबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओमप्रकाश पाण्डे पनि बिदा हुन्छु। हवस् त, नमस्कार।